यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जानकारी। आठ दिनसम्म मनाइने गाई जात्रा पर्वको पहिलो दिन काठमाडौँ उपत्यका सहित देशभरका मुख्य शहरमा विधिपूर्वक मनाइयो। महाकाली नदीमा डुबेर कञ्चनपुरको भीमदत्त नगरपालिका 11 अहिरीका दुई बालिका बेपत्ता। र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात अष्टमीसम्म मनाइने गाई जात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक मनाइएको छ। काठमाडौँ उपत्यका लगायत देशभरका मुख्य शहरमा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाई जात्रा मनाइएको हो। आठ दिनसम्म गाई जात्रा, खड्ग जात्रा, रूपाई जात्रा लगायत नाममा गाई जात्रा सप्ताहव्यापी रूपमा मनाउने परम्परा रहेको छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिंगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ। गाई जात्राका अवसरमा उपत्यका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बाल बालिकाको र्याली निकालिएको थियो। गाई जात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको छ। यसैबीच भोजपुरका नेवार समुदाय परम्परागत रूपमा मनाइदिई आएको गाई जात्रा, लाखे जात्रा लगायतका संस्कार र संस्कृतिको संरक्षणमा जुटेका छन्। पछिल्लो समय स्थानीय कला, संस्कृति तथा मौलिक परम्पराहरू लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सदरमुकाम, टक्सार, दावा बजार, दिङला बजार लगायतका स्थानमा नागपञ्चमीदेखि लाखेनाचको शुरूआत गरिएको छ। नेवार समुदायको लाखेनाचको क्रममा स्थानीय वेशभूषा, रहन सहनको प्रदर्शनीसँगै गाई जात्रा, घोडे जात्रा, बैरागी जात्रा, रोपाई जात्रा लगायतको माध्यमबाट समाजका विकृति विसंगति प्रति व्यङ्ग्यात्मक प्रहार गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ। यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकको रूपमा लिने गरिन्छ। स्थानीय कमल श्रेष्ठ, रोशन श्रेष्ठ।
हराउँदै गएको संस्कृतिलाई हामीले जगेर्ना गर्नुपर्छ। छोरा नातिले यो पुस्ता पछाडि गइसकेपछि बिर्सिन्छ। यो संस्कृतिले चाहिँ मान्छेलाई अपनत्व सिकाउँछ, हाम्रो पहिचान गराउँछ।
हाम्रो नेवारको त विभिन्न प्रकारको बेल विवाह हुन्छ, अनि त्यसपछि चाहिँ गुफा राख्ने हुन्छ, होइन। अनि अब नेवार संस्कृति अनुसार हामी अब कृष्ण अष्टमी नवमीको दिन चाहिँ अब हामी लाखे लगायत विविध कार्यक्रमहरू गरेर हामी मनाउँछौँ। धर्म, संस्कृति, रीतिरिवाज चाहिँ एकदम जीवन्त रहोस्।
नाग पञ्चमीका दिन भीमसेन मन्दिरमा पूजाआजा गरी शुरू भएको लाखे नाच हरेक दिन प्रदर्शनी गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा अन्त्य गर्ने चलन छ। आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पुर्याउन नेवार समुदाय जुटेको हो। यस्ता मौलिक परम्पराको संरक्षण गर्न वार्षिक रूपमा जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको नेवा देय दबु भोजपुरले जनाएको छ। नेवा देय दबु भोजपुरका अध्यक्ष बद्री कुमार श्रेष्ठ।
पछि गएर पछिल्लो पिँढीहरूले पनि यसलाई जगेर्ना गरोस् भन्ने मेरो मूल धारणा र चाहना हो।
लाखे नाचको माध्यमबाट समाजमा नकारात्मक शक्ति र पापको नाश हुने धार्मिक विश्वास रहेको छ। लाखेलाई संरक्षक शक्तिको रूपमा मानिन्छ, जसले गाउँमा सुख, शान्ति र समृद्धि ल्याउने स्थानीयको भनाइ छ। गणेश पिष्ट, रेडियो नेपाल, भोजपुर।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली यही साउन 20-देखि 23 गतेसम्म आयोजना भएको सम्मेलनमा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिंचाईको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनु भएको छ। मध्य प्रदेशका 8 जिल्लामा 76.54% रोपाई भएकामा खुशी व्यक्त गर्नुहुँदै उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै तराईमा सिंचाईको स्थायी समाधान खोजिने बताउनु भएको हो। तराईमा आगामी वर्षदेखि आकाशे वर्षाको निर्भरता हटाएर सिंचाईको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको उहाँले उल्लेख गर्नुभयो। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा भूमि मन्त्रालयले तयार पारेको प्रतिवेदनमा स्पष्ट भाषा प्रयोग नभएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्रालयले पेश गरेको विधेयकको प्रतिवेदनमा आएका भाषा स्पष्ट गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। विधेयकमा घर जग्गा व्यवसायको हदबन्दी छूट सम्बन्धी व्यवस्थामा दुविधायुक्त र घुमाउरो भाषा प्रयोग गरिएको भन्दै सांसदहरूले अध्ययनका लागि थप समय माग गर्नुभयो। छलफलमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले विधेयकमाथि परेका संशोधन, समितिमा भएको छलफल र विज्ञहरूबाट आएका सुझावका आधारमा मन्त्रालयले हदबन्दी भन्दा बढ़ी जग्गा सम्बन्धी विषयमा प्रस्ताव तयार पारेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले शुक्ला फाँटा र कोशी टप्पु वन्यजन्तु आरक्षका पीड़ितहरूलाई जग्गा दिने विषयलाई विधेयकले समेट्नुपर्ने बताउनुभयो। समिति सभापति कुसुमदेवी थापाले भूमि विधेयकका सम्बन्धमा मन्त्रालयले तयार पारेको प्रतिवेदन र वन मन्त्रालयबाट आएको विषय समेत समेट्ने गरी अध्ययन गर्न समिति सदस्यलाई आग्रह गर्दै अर्को बैठकमा छलफल अगाडि बढ़ने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको बताउनु भएको छ। नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैंगिक संवेदनशीलता सम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैंगिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनुभयो। लैंगिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वय मार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने सभापति देउवाले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले अहिले नै सरकारमा जाने कुनै सोच नरहेको बताउनुभयो। माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः शुरू गर्ने र त्यसपछि केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ़ने अध्यक्ष प्रचण्डको भनाई थियो। हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उहाँले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताउनुभयो। कोशी प्रदेश सभाको आजको बैठकमा योगदानमूलक निवृत्त भरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सभामुख अमरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै बैठकमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेशमा सरकार कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबल गर्नुभएको छ। यसअघि बैठकको विशेष र शून्य समयमा प्रदेश सभाका सदस्यहरूले प्रदेशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बाँकेका दूरदराज बस्तीहरूमा पछिल्लो समय फाटेघरको मुखको क्यान्सरको परीक्षण शिविर सञ्चालन हुन थालेपछि स्थानीय विपन्न महिला लाभान्वित भइरहेका छन्। यस्ता शिविरहरूमा बिना संकोच महिलाहरू उपस्थित हुन थालेका छन्। बाँकेबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 7 ननकौपुर गाउँमा जब चिकित्सक सहितको टोली पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्न पुग्यो, मधेसी मुस्लिम र थारू समुदायका महिला व्यग्रताका साथ आफ्नो पालो कुरिरहेका थिए। चेतना स्तर र पहुँच कमजोर भएका महिलाहरू गाउँमै विशेषज्ञ चिकित्सकको टोली पुगेपछि खुशी देखिन्थे। निशुल्क शिविरमा उपस्थित एकजना स्थानीय महिला मरियम गद्दी,
महिलन के सहयोग करे आए हैं, महिलन के जैसे पाठेघर सम्बन्धी है, कोई के कैंसर है, कोई के कुछ है, महिला लोग हमरे मदेसी में का करते सर, जैसे नाई जात है जाँच कराओ की हम शर्म के मारे नाई जाये थे, जैसे बजेबे तो हमारा रोग खुल जाये की इस महिला की जान जी की फलन के ही हुई गवा है, बहुत एकदम महत्वपूर्ण काम की है।
समस्या देखिदा समेत जाँच कराउन नजाने, संकोच मान्ने, आफ्नो समस्या खुलेर नभन्ने मधेसी मुस्लिम समुदायका महिलाहरू आफ्नै गाउँठाउँमा हुने यस्ता निशुल्क स्वास्थ्य शिविरमा भने पुग्ने गरेका छन्। ननकौपुरकी अर्की एक महिला सलमा सलमानी पनि पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा सहभागी हुन पाउँदा उत्साहित देखिनुहुन्थ्यो।
महिला के लिए मतलब जाँच वाँच सब आवा है, मतलब के लिए अच्छा है, औरत के लिए और अच्छा से जावे दवा लिए बढ़िया।
नसर्ने रोग मध्ये महिलामा देखिने पाठेघरको मुखको क्यान्सर अग्रस्थानमा रहेको छ। पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोशिकाहरूको वृद्धि हुनु हो। निशुल्क शिविरमा चेक जाँचका लागि पुग्नु भएकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मन्जु बिसी शाहले स्थानीय महिलाहरूलाई अभिमुखीकरण समेत गर्दै नियमित रूपमा पाठेघरको मुखको क्यान्सर अनिवार्य रूपमा परीक्षण गराउनु पर्ने बताउनु भयो।
वर्षमा विवाहित महिलाले बिहे भएको 3 वर्षपछि एक बार बच्चेदानीको मुख चेक गराउन चाहिए, ठिक है न, बच्चा पैदा हो न हो, लेकिन शादी के 3 साल के बाद आप लोग को बच्चेदानी का मुख का जाँच क्यान्सर हो सकते कि नहीं सकते वो जाँच कराना।
पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि समय समयमा आईवीएफ परीक्षण गर्नुपर्छ। गर्भाशय स्राव परीक्षण गर्दा गर्भाशयको क्यान्सर शुरूमै पहिचान गरेर उपचार गर्न सकिन्छ। बेला बेलामा हुने निशुल्क शिविरले रोगको पहिचान सँगै सचेतना प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
महाकाली नदीमा डुबेर कञ्चनपुरको भीमदत्त नगरपालिका 11 ऐरीका 2 बालिका बेपत्ता भएका छन्। आज दिउँसो महाकाली नदीमा नुहाउने क्रममा स्थानीय 6 वर्षीय सानवी पन्त र 7 वर्षीय जीविका पन्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो। गत असार 23 गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढ़ी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दावी 98,59,82,000 पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन 22 गतेसम्म कुल बीमा दावी 78 पुगेको छ। त्यसमा सम्पत्ति बीमा 6, सामुद्रिक बीमा 9, इन्जिनियरिङ तथा ठेकेदार जोखिम 5, मोटर बीमा निजी 16 र मोटर बीमा सार्वजनिक 42 परेको छ। लेहेन्दे खोलामा आएको बाढ़ीका कारण नेपाल चीन सीमामा रहेको मितेरी पुल भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारी साधन बगाएको थियो। यस्तै रसुवागढ़ी हाइड्रो पावर लगायत संरचनामा समेत बाढ़ीले क्षति पुगेको थियो। लेखक नेत्र घिमिरेद्वारा लिखित पुस्तक नारी वैभवको विमोचन गरिएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा नारी शक्तिभित्र अन्तर्निहित सामर्थ्यको चित्रण गरिएको पुस्तकको प्राज्ञ हम्सावती कुर्मी, डाक्टर हरिप्रसाद पोखरेल मानसाग्नी, गुरूमाता ईश्वरा गुरागाई लगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो। कार्यक्रममा प्राज्ञ कुर्मी र मानसाग्नीले नारीको बहुआयामिक दृष्टिकोणलाई अघि सारेको कृतिले आन्तरिक वैभवले मात्र शान्ति र आनन्द दिन सक्ने दार्शनिक पक्षलाई उजागर गरेको बताउनुभयो। कृतिका सर्जक घिमिरेले नारी शक्तिको महिमालाई आध्यात्मिक चेतनाका माध्यमबाट उजागर गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा मनाइने झूला पर्व सम्पन्न भएको छ। भगवान विष्णु र भगवती लक्ष्मीको आराधनाको रूपमा यो पर्व मिथिलाका मठ मन्दिरमा सामूहिक रूपमा मनाउने गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा परि आज गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। तीमध्ये सहायता लिन पर्खिरहेका 30 नागरिक समावेश छन्। हजारौं प्यालेस्टाइनी गाजामा खाना वितरण केन्द्रहरू नजिकै दैनिक भेला हुन्छन्, जसमा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउण्डेशनद्वारा व्यवस्थापन गरिन्छ। इजरायली सेनाले मे महिनाको अन्त्यदेखि दैनिक रूपमा सहायता लिन पर्खिरहेकाहरूमाथि गोली चलाएको रिपोर्टहरूमा उल्लेख छ। लगभग दुई वर्ष अघि युद्ध शुरू भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न औषधि र इन्धन लगायत आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ। सन् 2023 अक्टोबरमा शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 61,400 भन्दा बढ़ी पालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। युक्रेनको सेनाले आज रूसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको दावी गरेको छ। युक्रेनी सेनाले बेसालिभिकाबाट रूसी सेनालाई मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको टेलिग्राम पोस्टमा बताएको छ। पोस्टमा लड़ाईमा 18 रूसी सैनिक मारिएको पनि उल्लेख छ। यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा छ र उत्तरी क्षेत्रमा दुई सेनाबीच भइरहेको मुख्य लड़ाईबाट करिब 20 किलोमिटर पश्चिममा छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रूसले युक्रेनी सेनाबाट आफ्नो कुर्स्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रेलमा सुमीमा नयाँ आक्रमण शुरू गरेको थियो। रूसी आक्रमणको मुख्य फोकस पूर्वी युक्रेनमा छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुलुकको अर्थतन्त्रको तेस्रो खम्बा सहकारी क्षेत्रमा व्यथिती बढ़दै गएपछि सरकारले सहकारीको कारोबारमाथि निगरानी बढ़ाउँदै गएको छ। मुलुक फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेपछि सरकारले सहकारी मार्फत भइरहेका कारोबारमाथि निगरानी बढ़ाउन थालेको हो। हालै मात्र सरकारले देशभरका सबै सहकारी संघ संस्थाहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै विवरण पठाउन भनेको छ। निर्देशन अनुसार सबै सहकारी संघ संस्थाहरूले आर्थिक वर्ष 2081-82 विवरण साउन मसान्तभित्र अनिवार्य रूपमा फारम भरेर पठाउनु पर्नेछ। सहकारी विभागले त्यस्तो सूचनालाई देशव्यापी रूपमा कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्रका लागि अनुरोध गरेको थियो। सोही अनुसार सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरी आफ्नो क्षेत्र भित्रका सहकारीहरूलाई तोकिएको समयभित्र सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण भर्न लगाउन निर्देशन दिइएको छ। अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान अलैँची खेती विस्तारमा जुटेका छन्। उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसानहरू हाल अलैँची खेती विस्तारमा जुटेका हुन्। गत वर्षदेखि मूल्य वृद्धि भएपछि त्यहाँका किसान नयाँ बगैंचा विस्तारसँगै पुराना बगैंचाको संरक्षणमा जुटेको टेम्के मयुङ पाँचका शिवकुमार विष्टले बताउनुभयो। गत वर्ष प्रतिमान अलैँची 1,00,000-2,000 बिक्री भएपछि किसानहरू उत्साहित भएको उहाँको भनाइ छ। बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैंचा विस्तारमा लागेका अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले जानकारी दिनुभयो। भोजपुर जिल्लामा अहिले करिब 597 हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 20 मणिकापुर स्थित गुरदास फुटवेयर इण्डस्ट्रीजलाई 2,00,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा उक्त इण्डस्ट्रीजलाई 2,00,000 रूपियाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो। उत्पादित जुत्ता चप्पलमा कारखाना मूल्य अर्थात एमआरपी उल्लेख नगरी बजारमा बिक्री वितरण गरेको देखिएपछि जरिवाना गरिएको खत्रीले उल्लेख गर्नुभयो। कैलालीमा खुला सीमा नाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीय स्तरमा माछा पालक किसान समस्यामा परेका छन्। त्यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसानहरू समस्यामा परेका हुन्। कैलालीमा उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकोले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका 5 गोबलेका कृषक मनोज चौधरीले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीका जारहरूमा निगरानी बढ़ाएको छ। पछिल्लो एक सातामै मापदण्ड विपरीत पाइएका 271 जार बरामद गरी नष्ट गरेको महानगरपालिकाले जनाएको छ। महानगर कृषि तथा पशुपन्छी विभागका अनुसार असार र साउन महिनाभरिमा 139 सवारी साधनको अनुगमन गर्दा 456 फोहोर कुच्चिएका वा मापदण्ड नपुगेका जारहरू जफत गरी नष्ट गरिएको महानगरपालिकाले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बिहोर्दै नेपाल एएफसी महिला यू20 च्याम्पियनशीप छनौट समूहको चरणबाटै बाहिरिएको छ। भूटानको राजधानी थिम्पूस्थित चामलिङथाङ रंगशालामा आइतबार सम्पन्न समूह एकको अन्तिम खेलमा नेपाल 11-0 गोलले पराजित भएको हो। यो सँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनौट भएको छ। उत्तर कोरियाले 3 खेलबाट 9 अङ्क जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई 15-0 गोल र भूटानलाई 10-0 गोलले पराजित गरेको थियो। नेपाल भने उत्कृष्ट उपविजेता बन्न पनि चुक्यो। नेपालले समान खेलबाट 4 अङ्क मात्रै बटुल्न सक्यो। नेपालले भूटानसँग 1-1 बराबरी खेलेको थियो। साउदी अरबमाथि भने 1-0 कठिन जित हात पारेको थियो। तर जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो। विभागीय टोली एपीएफ फुटबल क्लबले एनफायु 16 युथ लीगमा आइतबार 7-2 युथ क्लब विरूद्ध 5-0 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै 13 खेलमा 23 अङ्क जोडेको एपीएफ 8 स्थानमा छ। जितविहीन बनेको 7-2 बिना अङ्क पुच्छारमा रह्यो। 7-2 स्थित एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन असीम खड्काले 2 तथा पूजन ढकाल, आदर्श मेची र प्रशिष खनालले समान 1-1 गोल गरे। आइतबारी सम्पन्न पहिलो खेलमा संकडा र हिमालयन शेर्पा 1-1 गोलको बराबरीमा रोकिए। दक्षिण एसियाली फुटबल महासंघ साफ महिला U17 च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार 23 सदस्यीय टोली घोषणा गरेको हो। प्रतियोगिता 20-31 अगस्तसम्म भूटानमा हुँदैछ। प्रतियोगितामा नेपाल सहित भारत, भूटान र बंगलादेशको सहभागिता रहनेछ। सबैले एक अर्कासँग 2 खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले भारतसँग 20 र 29 अगस्त, भूटानसँग 22 र 31 अगस्त तथा बंगलादेशसँग 24 र 27 अगस्तमा प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका केही स्थानहरूका साथै बाँकी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाड़ी भागको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर। पोखराको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 15.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसंघीय सम्मेलनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जानकारी। 8 दिनसम्म मनाइने गाई जात्रा पर्वको पहिलो दिन काठमाडौँ उपत्यका सहित देशभरका मुख्य शहरमा विधिपूर्वक मनाइयो। महाकाली नदीमा डुबेर कञ्चनपुरको भीमदत्त नगरपालिका 11 ऐरीका 2 बालिका बेपत्ता र इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 37 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।